السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہان انگ میں خوش آمدید. میں ہوں آپ کی میزبان شہناز نفیس، اور اس پروگرام کے پروڈیوسر ہیں اسور امام. اور سامعین، ہمارے آج کے پروگرام کا آغاز ہوگا فرانس میں جاری G7 اجلاس کے ایجنڈے اور اہمیت سے، اور ساتھ ہی اس موقع پر کشمیر کے مسئلے پر صدر ٹرمپ اور وزیراعظم نریندر مودی کی ملاقات بھی ہوئی ہے. اس کے علاوہ آج وزیراعظم عمران خان نے بھی کشمیر مسئلے پر قوم سے ایک دفعہ پھر خطاب کیا ہے، تو اس پر بھی بات کریں گے. ہمارا آج کا دوسرا موضوع ہوگا قطر کے شہر دوحہ میں امریکہ اور طالبان کے مابین جاری مذاکرات کے 90ویں دور پر. اور آخری موضوع ہے پاکستان بھر میں پولیو کا مہم کا آغاز ہو چکا ہے، اس پر بھی ہم بات کریں گے. اور یہ جاننا چاہیں گے کہ پاکستان اور افغانستان جو رپورٹس آ رہی ہیں اس کے مطابق یہ دو وہ ممالک ہیں جہاں پہ دنیا بھر کے ان یہ وہ ممالک ہیں جہاں پہ پولیو کا مرض جو ہے وہ اب بھی پایا جاتا ہے. اس کی کیا وجوہات ہے، قابو اس پر کیوں نہیں پایا جا رہا، اس پر ہم بات کریں گے. ہمارا ٹول فری نمبر 0800-77789 پہ آپ کال کر کے ہمارے پروگرام میں شرکت کر سکتے ہیں. اور پروگرام کے پہلے سیگمنٹ میں ہمیں جوائن کیا ہے برسل سے سینئر صحافی اور تجزیہ کار خالد فاروقی صاحب نے، اور ہمارے ساتھ ہیں اسلام آباد سے انسٹیٹیوٹ آف پالیسیز اسلام آباد سے ڈاکٹر ارشاد محمود صاحب، ان کو بھی ہم خوش آمدید کہتے ہیں. اور خالد فاروقی صاحب، آپ سے ہم آغاز کرنا چاہیں گے. یہ بتائیے کہ یہ جو G7 اجلاس ہے، اس کا ایجنڈے پہ کیا تھا، کون سے امور جو ہیں وہ زیر بحث آئے ہیں، اور موجودہ جو عالمی تناظر ہے اس میں اس سمٹ کی آپ اہمیت کیا دیکھتے ہیں؟
ڈیفینیٹلی یہ تو موسٹ انڈسٹریلائز نیشنز کی سمٹ ہے، اور سرمایہ داری نظام میں یہ آرگنائزیشن اٹ سیلف لیڈنگ آرگنائزیشن ہے. اس کا اس دفعہ کا ظاہر ایجنڈا وہ کلائمیٹ چینج، پرٹیکولرلی برازیل میں امازون جنگل کی ڈسٹرکشن سے متعلق، پھر چائنا سے جو ٹریڈ وار امریکہ کی ٹینشن ہے اس پر بات ہوئی ہے، اور مڈل ایسٹ میں پرٹیکولرلی ایران کے اوپر ایک کنسنسس ڈیولپ کرنے کی کوشش کی گئی ہے، کیونکہ فرانس بہت کین ہے، فرانس سیکیورٹی کونسل کا ممبر بھی ہے اور بہت کین ہے کہ علاقائی جو امن ہے اسے کسی طریقے سے برقرار کی جائے، بہتر بنایا جائے، اور جو تناؤ ہے ریجن میں اسے کم سے کم کیا جائے. اور اس سلسلے میں انہوں نے وزیر خارجہ جواد ظریف کو بھی، جو پیرس میں پہلے سے موجود تھے، جن کی پہلے ملاقات ہوئی ماکرون سے، اور انہوں نے ایک کنسنسس بلڈ کیا پھر پری سمٹ ان سے ملاقات میں، اور پھر اس کے بعد انہوں نے انہیں برڈزس میں بلایا. تو ایک اس کے جو ٹرمپ نے بھی جو ہے وہ ایک سگنل دیا ہے، پریزیڈنٹ ٹرمپ نے، کہ چائنا سے وہ بات چیت کریں گے، ٹریڈ ٹاکس دوبارہ شروع ہوں گی. $20 ملین انہوں نے امازون میں جو کچھ ہو رہا ہے اس کے سلسلے میں اس فائر کو تیز سے جو ہے لڑنے کے لیے رکھیں، اس فائر کو بجھانے کے لیے رکھیں، جس پہ جو ہے وہ بوسرانو نے خاصی کا ریئیکٹ بھی کیا ہے برازیل کے پریزیڈنٹ نے. تو اوور آل جو دوسرا دن تھا سمٹ کا، اس میں چیزیں تھوڑی بہتر ہوئیں اور ایک کنسنسس کی طرف. وہ ٹپیکل پریزیڈنٹ ٹرمپ کا جو اسٹائل ہے کہ پہلے دن وہ کنٹروورسی خاصی کریٹ کرتے ہیں، لیکن دوسرے دن جو ہے وہ بات چیت کے بعد چیزیں کنسنسس کی طرف جاتی ہیں. تو جو امریکہ اور یورپ کے درمیان بھی جن امور پر ٹینشن ہے، جس میں کلائمیٹ چینج ہے، پرٹیکولرلی اس صدارتی ٹرمپ کے صدارت کے دوران اس پر یورپ کوئی بہت زیادہ خوش نہیں ہے، اسی طرح چائنا سے بھی وہ ٹینشن کم چاہتے ہیں، مڈل ایسٹ میں بھی جو ہے وہ نیوکلیئر ڈیل کو ریسکیو کرنا چاہتے ہیں، امریکہ کو کنوینس کرنا چاہتے ہیں. تو وہ تین یہ جو امور ہیں یہ بنیادی نکات رہے اس جی سمٹ کے.
تو جن امور کا آپ نے ذکر کیا، ہمیں یہ معلوم ہے ان میں سے بیشتر امور پر امریکی صدر ڈونلڈ ٹرمپ اور جو مغربی اتحادی ہیں ان کے مابین اختلافات جو ہیں وہ پائی جاتے ہیں، تو اس میں کسی حد تک کمی جو ہے وہ دیکھی گئی ہے؟
ڈیفینیٹلی انہوں نے یورپ مغربی اتحادیوں نے صدر ٹرمپ کو ये बात बावर कराने की कोशिश की है कि मशरक मुस्ता में जो तनाव है उससे बहुत ज़्यादा मसाइल पैदा हो रहे हैं, और ये वक्त नहीं है कि वहाँ इतना तनाव बढ़ाया जाए, उसको कम किया जाए। दूसरी बात क्लाइमेट चेंज पे, और उनको ये भी समझाने की कोशिश की है कि बहुत ज़्यादा ज़रूरी है क्लाइमेट के सिलसिले में इकदाम उठाए जाएं। तो कोशिश जाहिर है कि मगरबी इतिहाद कर सकता है, और एक असर्टिव पोजीशन में फ्रांस, पर्टिकुलरली जर्मनी की पूरी तरह हिमायत के साथ उन्होंने एक असर्टिव पोजीशन ली है अमेरिका के सामने, क्योंकि सदर ट्रंप भी जो हैं वो बहुत ज़्यादा असर्टिव पोजीशन लेते हैं, सख्त मौकफ इख्तियार करते हैं, लेकिन उनके सामने जर्मनी और फ्रांस जो है वो मुत्तहिद होकर एक फ्रंट उनके सामने रख रहे हैं। लेकिन अमेरिका जाहिर है कि यूरोप से निकलते हुए ब्रेक्सिट के जरिए बरतानिया को एक नया इत्तेहादी, एक खास इत्तेहादी के तौर पर यूरोपीय यूनियन के खिलाफ इस्तेमाल करने की कोशिश पहले भी करता रहा है। तो एक वो भी हमें देखने में आया कि बोरिस जॉनसन और प्रेसिडेंट डोनाल्ड ट्रंप के दरमियान जो गुफ्तगू हुई उसमें एक बहुत बड़ी ऑफर, उन्होंने कहा है कि तारीख की सबसे बड़ी बिजनेस डील हम करेंगे बरतानिया से। तो एक जो एक कॉर्नर है G7 का, इन दोनों के दरमियान एक स्पेशल रिलेशन है बरतानिया और अमेरिका के,
ठीक
उसकी अब हमें देखने में ये आया कि इन दोनों ने G7 के अंदर एक मौकफ के जरिए जो है असर्ट कर रहे हैं, और
फाइन,
दोनों एक ही राइट लीनिंग से आ रहे हैं, के पॉलिटिशियंस हैं।
राइट, ओके ओके। आगे चलकर सदर ट्रंप और नरेंद्र वजीर आजम नरेंद्र मोदी के माबेन जो मुलाकात हुई है उस पर भी हम बात करेंगे। डॉक्टर इशाद महमूद साहब ने भी हमें ज्वाइन किया है, उनको खुशामदीद कहते हैं। लेकिन इस समिट के हवाले से खालिद फारूकी साहब, एक और क्वेश्चन आखिरी आपसे करना चाहूँगी। ईरान जो था, कहा जाता है कि बहुत अहम वो था एजेंडे पर, एक मौजू था, एक इशू था जिस पे के आलमी जो रहनुमा हैं इन्होंने बातचीत की है और आज भी होगी। इस हवाले से ऑस्ट्रेलिया की जानिब से जो ऐलान किया गया है कि वो अब नए हुर्मुज में ईरान को काउंटर करने के लिए उस फौजी कोशिशों का हिस्सा बनने जा रहा है जो कि जिसकी रहनुमाई अमेरिका कर रहा है, ये कितनी बड़ी अहम पेशरफ्त है इस हवाले से?
देखिए, ये अमेरिकन जो है वो उसका अपना एक एजेंडा है, और अमेरिका उस एजेंडे से पीछे नहीं हटा है। गो के जो एक अग्रेसिव टोन थी प्रेसिडेंट ट्रंप की, वो थोड़ा स्लो डाउन उसमें आया है, और उन्होंने मगरबी इतिहादियों के बहुत सारे मशवरे को मानते हुए उस पूरी टेंशन को डिले करने की कोशिश की है, और उससे एक ब्रिंक से वापस अमेरिका आया है कि उन्होंने तैयारी कर ली थी कि हमला करेंगे। लेकिन अमेरिका अंदर अंदर अपने जो इत्तेहादी उसके हैं उसके साथ वो बातचीत करता रहा है, और वो बिल्डअप जारी है, वो ऑफ टेबल नहीं हुआ है जो कुछ अमेरिका ईरान के साथ करना चाहता है, यानी मुस्तकिल दबाव अमेरिका रखना चाहता है ईरान पे, ना सिर्फ तजारती पाबंदियाँ बल्कि अस्करी पाबंदियाँ, और अस्करी जो अग्रेशन है उसकी टोन वो बरकरार रखना चाहता है। ये सदर ट्रंप का अगला इलेक्शन का एजेंडा भी है, जो अमेरिका में इजरायली लॉबी है उसको गैल्वेनाइज करने के लिए, वो बार बार उन्होंने परसों भी कहा है, 3-4 रोज कबल भी पहले उन्होंने कहा था कि डेमोक्रेटिक पार्टी को वोट डालने का मतलब होगा कि आप इसराइल के खिलाफ वोट डालेंगे। तो ये
ठीक,
दोनों चीजें जो उनकी हैं वो एक मल्टी प्रोंग स्ट्रेटेजी उन्होंने की है, अफगानिस्तान से विड्रॉ, ईरान पे कंप्लीट दबाव, और अमन की बात करना। तो ये
ठीक,
दो बड़े इंपॉर्टेंट इलेक्टोरल उनके अहदाफ हैं जिनका हुसूल वो चाहते हैं।
राइट, ओके। अब प्रोग्राम को हम आगे बढ़ाते हैं। G7 समिट के मौके पर भारतीय वजीर अजम नरेंद्र मोदी और अमरीकी सदर डोनाल्ड ट्रंप के माबेन मुलाकात हुई है। खालिद फारूकी साहब, थोड़ा सा हमें आप बताइएगा, क्योंकि इन दोनों रहनुमाओं ने मुलाकात के बाद ज़राए अबलाग से भी बात की है, दोनों ने क्या कहा है, ख़ास तौर पर कश्मीर के हवाले से क्या दोनों
असल
रहनुमाओं ने क्या कहा है?
में तो वो ट्रिपिकल ट्रंप जो मोदी ने, तो खैर वो जैसे जिस तरह मीडिया को डील करते हैं अपनी रवायती तरीके से, उन्होंने कहा कि जब इस पर कोई डेवलपमेंट होगी तो हम आपको जरूर आगाह करेंगे, आपको इन्फॉर्मेशन दे दी। ये सवाल उन दोनों जब प्रेस के सामने प्रेसिडेंट ट्रंप और वजीर आजम नरेंद्र मोदी आए तो उनके सामने सवाल रखा गया था, लेकिन प्रेसिडेंट ट्रंप ने ये कहा कि ये दोनों ममालिक पाकिस्तान और हिंदुस्तान दोनों ममालिक जो है वो इस मसले का जरूर हल निकाल लेंगे, तो उन्होंने कोई इस पर ज्यादा बात नहीं की प्रेसिडेंट ट्रंप ने, और नरेंद्र मोदी ने भी जो है वो ज्यादा बात नहीं, क्योंकि नरेंद्र मोदी का तो बिल्कुल बिल्कुल क्लियर एक क्रिस्टल एजेंडा है कि वो किसी भी थर्ड पार्टी मेडिएशन नहीं चाहते वो, और वो इस किस्म की किसी भी बात का ना तो वो जवाब देते हैं और ना ही वो इंटरनेशनलाइज इसको करना चाहते हैं, ना वो इंटरनेशनल एजेंडे पे इसे देखना चाहते हैं। तो उन्होंने यही कहा कि अभी इस पर कोई बात नहीं हुई है, और उन्होंने भी टालने की कोशिश की, गो के हिंदुस्तानी मीडिया जो है वो इसको इस तरह पेश कर रहा है कि सदर ट्रंप ने अपनी जो मेडिएशन की जो उनकी शुरू में असरार था उससे उन्होंने विड्रॉ कर लिया है, लेकिन कोई बात हुई नहीं है इसके ऊपर जिसे जो सब्सटेंशियल हो।
राइट, ओके। यहाँ पे मैं आपको डॉक्टर इरशाद महमूद साहब आप की जानिब आना चाहूँगी। नरेंद्र मोदी जो है उन्होंने ये कहा है कि उन्हें यकीन है कि भारत और पाकिस्तान जो 1947 से पहले एक थे उनके बकौल मिलजुल कर अपने मसाइल पर बात कर सकते हैं, लेकिन इस वक्त हमें जो तातुल जो है वो नज़र आ रहा है, क्या मुस्तकबिल करीब में बातचीत की कोई उम्मीद आप देखते हैं मौजूदा सूरत हाल में?
देखिए, जो मंजरनामा है जितना मायूस कम आज है इतना पहले कभी भी नहीं था, खासतौर पे कश्मीर के जो कॉन्टेक्स्ट में हम देखते हैं क्या 24 दिन हो गए वहाँ एक मसलसल जो है ब्लैक आउट है, इतलात तक कोई रसाई नहीं है, और फिर आपको पता है कि जेनोसाइड वॉच ने भी काफी अलर्ट कर दिया परेशान को, उन्होंने कहा कि जी उन्होंने बहुत खतरा है, तो कुछ सिचुएशन समझ नहीं आ रही कि कश्मीर के अंदर क्या हो रहा है। मैं आज पूछ रहा था यूसुफ जमील साहब जो आपको वॉइस ऑफ अमेरिका को कहते हैं कि क्या वो कोई रिपोर्ट दे रहे हैं, उनसे रब्ता हो रहा है, यानी जो बहुत सीनियर और मोतबर लोग हैं कश्मीर के जर्नलिस्टों में उनसे भी कोई रब्ता नहीं हो पा रहा। तो पाकिस्तान के अंदर एक बहुत हलचल है, बहुत परेशानी है। आज प्राइम मिनिस्टर इमरान खान ने भी इस मौजू पे कश्मीर के ऊपर खिताब किया और उन्होंने कहा कि जी हम हर हफ्ते एक तरह का कश्मीर डे बनाएंगे, और फिर वो ये कह रहे हैं कि हम आखिरी सांस तक कश्मीर के लिए लड़ेंगे। तो माहौल में कशीदगी जो है वो बहुत बढ़ रही है, दर्जा हरारत बहुत बढ़ रहा है, पाकिस्तान के अंदर सारा मीडिया का फोकस भी यही है आजकल कश्मीर। तो अभी ट्रंप साहब की तरफ से सदर ट्रंप और मोदी के दरमियान जो बातचीत हुई वो कुछ ऐसी उसमें चीज तो बाज़ाहिर ऐसी नहीं नजर आ रही कि जिसको मैं कह सकूं कि ये बड़ी हौसला अफजा है, लेकिन इससे पहले 3-4 बार अमरीकी सदर कश्मीर की बात कर चुके हैं जो काफी हौसला अफजा थी, और उससे ऐसा लगता था कि आलमी बरादरी कश्मीर में दिलचस्पी ले रही। एक और बात जो बहुत परेशान कुन है कि अभी हम देखते हैं कि हांगकांग में कुछ मुजाहरे हो रहे थे तो इंटरनेशनल मीडिया ने उसको वाइडली कवर किया, लेकिन कश्मीर में जब 24 दिन से इतना ब्लैकआउट है और इतने बुरे हालात हैं तो इंटरनेशनल मीडिया भी और फिर ये जो इंटरनेशनल जिसको हम कहते हैं आलमी बरादरी उसकी तरफ से कोई इतना मैचिंग रिस्पॉन्स नहीं सामने आया।
वजह क्या है? एक अगर आप मुझे इजाजत दें डॉक्टर इरशाद महमूद साहब, कतई कलामी माफ, आप अगर इजाज़त दें ये क्वेश्चन खालिद फारूकी साहब जो है उनके सामने अगर मैं रखूं कि क्यों वो तवज्जो जो है कश्मीर में जो कुछ हुआ वो उसको नहीं दी जा रही है जो जिसकी के पाकिस्तान और पाकिस्तान के अंदर बैठे हुए लोग जो हैं वो कर रहे थे। जी आपसे प्लीज।
असल में जो पाकिस्तान की और उसकी लेजिटिमेसी के ऊपर बहुत ज़्यादा सवालात हैं। पाकिस्तान ने गुज़िश्ता 10 सालों में जिस तरीके से अपनी फॉरेन पॉलिसी को कंडक्ट किया है उसमें उन्होंने आलमी बिरादरी को बहुत सारे मसाइल पे एतमाद भी नहीं लिया, और बहुत सारे मसाइल आलमी बिरादरी ने जो उन्होंने कहा उसको हल नहीं किया। पाकिस्तान को सिर्फ इसी चैलेंज का सामना नहीं है कि कश्मीर में एक ब्रूटलिटी की फोर्स इस्तेमाल कर रहा है, मोदी सरकार इस्तेमाल कर रही है, इवन वहाँ पर जो अपोजिशन लीडर हैं हिंदुस्तान के उनको भी जाने की इजाजत नहीं है। यानी आप समझे कि राहुल गांधी जैसे शख्स को जो है वो एयरपोर्ट पर रोका गया है और पूरा ब्लैकआउट है मीडिया का, जहाँ तक ताल्लुक है जो कुछ भी मीडिया कर सकता है अपने हवाले से, बीबीसी सीएनएन ये तमाम लोग कर रहे हैं, लेकिन पाकिस्तान की खुद फॉरेन पॉलिसी जो ड्रॉबैक्स हैं और पाकिस्तान ने जिस तरीके से अपनी फॉरेन पॉलिसी को कंडक्ट किया है, मौजूदा हुकूमत को वो लेजिटिमेसी हासिल नहीं है जो एक जमहूरी क्रेडेंशियल्स रखने वाली हुकूमत को होना चाहिए। इतना ज्यादा सिविलियन एडमिनिस्ट्रेशन को ज्यादा संजीदा नहीं लिया जाता और पाकिस्तान का एक ये तस्वुर आम है कि उसके सिविलियन एडमिनिस्ट्रेशन के पस पुश जो अस्करी इस्टेब्लिशमेंट है वो इस मुल्क को चलाती है, जिसकी वजह से न सिर्फ मगरबी दुनिया में बल्कि अरब दुनिया में भी पाकिस्तान को बहुत बड़ी आइसोलेशन का सामना है। मगरबी दुनिया में, अरब दुनिया में और रूस से तो पाकिस्तान के उस किस्म के वैसे ही ताल्लुकात नहीं है, चाइना भी चुप है, शायद पाकिस्तान इससे ज्यादा आइसोलेशन में कभी नहीं रहा। वज़ीर आज़म पाकिस्तान इमरान खान साहब ने अभी जो खिताब आज फरमाया है उसमें उन्होंने इस बात को तस्लीम कर लिया है कि हमें चाहे अकेला ही लड़ना पड़े हम अकेले लड़ेंगे, यानी उन्होंने ये बात अब तस्लीम कर ली है कि पाकिस्तान इस सारे मुद्दे में तना है और पाकिस्तान की वकालत तो बेसिकली कश्मीरियों के लिए महंगी पड़ गई है कि उसका वकील जो है उसे कोई कबूल करने के लिए तैयार नहीं है।
राइट क्या डॉक्टर इरशाद महमूद साहब आप भी समझते हैं फारूकी साहब की तरह के पाकिस्तान इस वक्त कश्मीर के मसले पर जिस तरह आइसोलेटेड बज़ाहिर नज़र आ रहा है उसकी वजह उसकी लिजिटिमेसी जो है वो नहीं हासिल कर सका है खालिद फारूकी साहब के बकौल, और आलमी सतह पर पाकिस्तान का जो इमेज है क्रीडेंशल्स जो हैं वो अच्छे नहीं हैं उसके, या फिर इसकी कोई और वजह भी आप देखते हैं?
देखिए पार्शली ये बात ठीक भी है क्योंकि खासतौर पे जो कश्मीर का काज है उसकी जो ब्रांडिंग हुई 9/11 के बाद वो काफ़ी जो है मनफी थी, उसका इमेज बहुत मनफी था, उसको ग्लोबल टेररिज्म के साथ जोड़ा गया, फिर 9/11 में इस तरह की तहरीकों के लिए जो स्पेस थी इंटरनेशनल स्पेस उसको भी ख़त्म किया। तो लेकिन ये है कि अब जो कुछ हो रहा है कश्मीर में फर्स्ट टाइम हम देखते हैं कि यूनाइटेड नेशन में बड़े पैमाने पे उसकी रिकग्निशन हुई, शायद आपके इल्म में होगा कि यूएन की जो दो रिपोर्ट्स हैं दोनों रिपोर्टों में ये कहा गया कि इंटरनेशनल इंक्वायरी कमीशन कायम किया जाए। अब सलामती काउंसिल में कश्मीर पे बात हुई और बेशुमार जगहों पे स्पेशली जो इंडिया ने अभी ये जो क्लैंप डाउन किया और 4 अगस्त के बाद जो इंडिया का कश्मीर में रवैया रहा उसकी वजह से कश्मीर एक तरह से मजलूम नेशन के तौर पे बहुत ऊपर कर सामने आया है जो सिचुएशन पहले नहीं होती थी, और उसके लिए हमदर्दी की एक आलमी लहर, अगर जो मैंने जैसे पहले कहा कि जितनी होनी चाहिए थी उतनी नहीं है लेकिन एक लहर जरूर उभरी है और लोगों को पहली बार ये शिद्दत से एहसास हो रहा है कि भाई ये इशू जो है ये अनरिजॉल्व अगर रहेगा तो इसमें पोटेंशियल है कि बड़ा न्यूक्लियर फ्लैश पॉइंट बन सकता है। और सेकेंडली 80 लाख लोग जो है वो एक तरह के महासरे में जिंदगी गुजार रहे हैं लगातार 24 दिनों से, तो इंडिया का जो अपनी क्रेडिबिलिटी थी, आपको बताया कि अभी राहुल गांधी वहां जा रहे थे उनको उन्होंने एयरपोर्ट से वापस भेज दिया, तो खुद इंडियन सिविल सोसाइटी ने मीडिया ने भी नरेंद्र मोदी की हुकूमत को बुरी तरह बेनकाब किया है और कश्मीर के ऊपर जो उनकी ब्रुटैलिटी है उसको एक्सपोज किया है।
राइट ओके राजीव शर्मा जी जो है उन्होंने हमें ज्वाइन किया है भारत से, सीनियर सहाफ़ी तज़ज़ियाकार हैं, उनको प्रोग्राम में खुश आमदीद कहते हैं। और राजीव शर्मा साहब जो आज सदर ट्रंप की मुलाकात हुई है वज़ीर आज़म नरेंद्र मोदी के साथ, उसके बाद सहाफ़ियों से गुफ्तगू करते हुए नरेंद्र मोदी ने ये कहा है कि ये जितने भी इशूज़ हैं पाकिस्तान और भारत के माबेन ये बायलेटरल इशूज़ हैं और ये कि इनको बातचीत के ज़रिए दोनों ममालिक के माबेन बातचीत के ज़रिए ही हल किया जा सकता है, लेकिन हमने फिर ये भी देखा है कि इमरान खान ने इक्तदार संभालने के साथ ही कई दफ़ा बातचीत की पेशकश भी भारत को की जो कि भारत की तरफ से रद्द होती गई। तो अब क्या इनके इस स्टेटमेंट को किस तरह लिया जाए, क्या भारत जो है आने वाले दिनों में बातचीत के लिए राजी हो सकता है?
जी मुझे जो आज जो ट्रंप और मोदी के बीच में बातचीत हुई है और जो एक तरह से ट्रंप ने मीडिएशन के रोल से पलटी मारी है और वो वापसी करी है, और एक तरह से हिंदुस्तान का जो स्टैंड रहा था उसको उन्होंने एक तरह से एंडोर्स किया है। लेकिन मुझे लगता है कि ट्रंप कोई बहुत रिलायबल पार्टनर नहीं है किसी के लिए भी। वो जो अपने एलाइज के लिए हो सकते हैं तो वो अपने फ्रेंड्स के क्या हो सकेंगे, मतलब या अपने दोस्तों के क्या हो सकेंगे। जो ट्रेडिशनल एलाइज दशकों से जो फॉर डिकेड्स यूरोपियन एलाइज उनके नहीं हुए। तो फर्स्ट ऑफ ऑल बेसिंग योर ओपिनियन और एनीबडीज ओपिनियन ऑन ट्रंप्स आर्टिकुलेशन जो जो ट्रंप ने कहा उसके ऊपर अपनी अपनी बात को आगे बढ़ाना वो ठीक नहीं होगा। तो ट्रंप ने आज जो कल कहा था आज उस पर मुकर गए और आने वाले कल में आज से मुकर जाएंगे। तो इसलिए ये कोई बहुत अच्छी ना बात ट्रंप के लिए है और ना ये कोई बहुत बड़ी मैं समझूंगा एक परमानेंट विक्ट्री इंडिया के लिए है। इंडिया के लिए मोमेंट्री विक्ट्री जरूर है, परमानेंट नहीं है। दूसरी बात
जी जी
मैं ये कहूंगा कि जहां तक बात है भारत और पाकिस्तान के बीच में बातचीत की एक डायलॉग की अभी क्योंकि थोड़ा इंटरनेशनल प्रेशर है तो हो सकता है I foresee some kind of a dialogue, bilateral dialogue mechanism getting revived. But after saying that, having said that, मैं ये भी कहूँगा आपको कि हमने ये भी देखा है in the past कि जब भी कभी dialogue, bilateral dialogue India Pakistan के बीच में हुआ है उन्हीं दौरान या उससे पहले एक कोई बड़ी दहशतगर्दी की घटना हुई है इंडिया में। तो ये इंडिया भी लोग ये जानते हैं, डोवल भी ये बात जानते हैं, अच्छी तरह से जानते हैं। तो इस बार अगर कोई डायलॉग होगा तो उसकी बड़ी शॉर्ट टाइमलाइन होगी, यानी कि अगर 1 तारीख को डायलॉग डिसाइड करा तो 3 तारीख को 4 तारीख को निकल जाएगा, वो हो जाएगा खत्म होगा जरूर। मुझे लगता है एट वॉट एवर लेवल होना चाहिए क्योंकि इंटरनेशनल प्रेशर है। लेकिन जब तक ये मोदी सरकार मुझे लगता नहीं है कि क्योंकि दोनों के दोनों रेल की पटरी के दो पटरियां की तरह है, ये कभी मिल नहीं सकते, साथ साथ चल सकते हैं लेकिन मिल नहीं सकते। इमरान सरकार और मोदी सरकार मुझे लगता नहीं है कि इन दोनों के बीच में कोई बहुत ज्यादा मेल जोल तालमेल बैठ पाएगा। थैंक यू।
ठीक ओके राजीव शर्मा साहब, लास्ट क्वेश्चन आपसे करना चाहूंगी। शॉर्ट नोटिस पे आप आए हैं कुछ देर के लिए, तो ये बताइएगा कि जिस तरह पाकिस्तानी मीडिया में और पाकिस्तानी पॉलिटिशियंस इवन जो विफाकी वज़रा हैं वज़ीर-ए-आज़म साहब इमरान खान जो हैं उन्होंने भी ये बात की है कि कशीदगी जो है दोनों ममालिक के माबेन वो बढ़ती जा रही है, एक जौहरी जंग जो है उसकी तरफ बात जा सकती है, भारत की तरफ साइड पे भी ये इस तरह के तजिए सामने आ रहे हैं, इस तरह के इम्कानात पर बात हो रही है क्या?
नहीं, अगर आपका इशारा जंग की तरफ है, जंग तो एक ऐसी चीज है जिसको छोड़ दीजिए ना कि फिर पाकिस्तान तो अफोर्ड ही नहीं कर सकता। जहाँ एक तो एक और पाकिस्तान IMF के लिए गुहार लगाए बैठे हैं और अक्टूबर में FATF फाइनेंशियल एक्शन टास्क फोर्स का एक फाइनल फैसला आने जा रहा है, और अगर FATF ने इनको ब्लैक लिस्ट कर दिया तो IMF क्या, वर्ल्ड बैंक क्या, कोई भी एजेंसी वर्ल्ड की इनको लोन दे नहीं सकती। और IMF की $6 बिलियन का जो बेल आउट पैकेज है पाकिस्तान के लिए बहुत अहम है। तो ऐसे में पाकिस्तान सरकार कोई वॉर वाली सिचुएशन क्रिएट करने की पोजीशन में नहीं है, और ये हिंदुस्तान सरकार जानती है, मोदी सरकार जानती है, जानती थी, इसलिए इन्होंने ये इस महीने के शुरू में आर्टिकल 370 को स्क्रैप किया और जम्मू कश्मीर के ऑटोनोमस स्टेटस को खत्म करा। ये जानते हैं कि पाकिस्तान के पास जंग करने की पोजीशन नहीं है, इनके पास फॉरेन एक्सचेंज रिजर्व बिल्कुल डिप्लीटेड है, शायद 3 वीक्स के इससे भी कम है, और POA रिजर्व जो है पेट्रोलियम ऑयल रिजर्व जो है पेट्रोलियम ऑयल लुब्रिकेंट्स रिजर्व जो वॉर के लिए एब्सोल्युटली एसेंशियल कहे जाते हैं वो भी बहुत कम है, डेली लास्ट वीक
जी
सब बात क्लियरली जानते हैं
जी।
तो मैं नहीं समझता कि वो चाहे जमावड़ा जितना मर्जी कोई कर ले, पाकिस्तान कर ले अपनी तरफ, हिंदुस्तान कर ले अपनी तरफ,
ओके okay, बहुत शुक्रिया राजीव शर्मा साहब टाइम देने का, बेहद शुक्रिया, हमारी तरफ से खुदा हाफिज, फिर भी आपसे बात होगी। और हम खालिद फरूकी साहब आपकी जानिब में आना चाहेंगे, जिन मसाइल का, चैलेंजेस का आलमी सतह पर और अंदरूनी सतह पर पाकिस्तान को दरपेश है, जिनका जिक्र राजीव शर्मा साहब ने किया है। तो क्वेश्चन यहाँ पे ये बनता है कि क्या हर फ्रंट पे फ्रस्ट्रेटेड, बज़ाहिर फ्रस्ट्रेटेड एक एटमी मुल्क जो है वो खतरनाक साबित हो सकता है?
देखिए, पाकिस्तान में बड़ी साइसेबल, बड़ी मैच्योर हुक्मरान एलीट है, वो आवाम दोस्त नहीं है, वो एक अलग बात है, लेकिन ऐसा नहीं है कि वो अपने मफादात को नहीं समझते। वो जो एलीट है वो बहुत अच्छी तरह समझती है कि बैन अल-अक़वामी बरादरी के साथ इंटरनेशनल रिलेशंस की सतह पर उनके मफादात क्या हैं, और किसी भी किस्म की एडवेंचरिज्म करना एक तबाही की तरफ ले जाने की, तो वो सिर्फ गुफ्तन बर्खास्त नशस्तन बर्खास्तन करेंगे, जैसे कि आज के प्राइम मिनिस्टर ने कहा कि हर हफ्ते जो है वो मुजाहरे करेंगे। वो बहुत ज़्यादा फ्रस्ट्रेशन है पाकिस्तान में, बैन अल-अक़वामी सतह पर आइसोलेशन है, हिंदुस्तान टेलीफोन उठाने तक के लिए वज़ीर आज़म का तैयार नहीं है, ऐसी ख़राब सूरत हाल होने के तमाम के बावजूद वो कोशिश करेंगे कि किसी तरीके से इकॉनमी को टर्न अराउंड करें वो, और रिटोरिक इस्तेमाल करें विद इन द कंट्री लोगों को मुतमईन करने के लिए, और आहिस्ता आहिस्ता चीज़ें डाई डाउन होंगी और वो सिफारती महाज पर रहेंगे। पाकिस्तान की तरफ से किसी किस्म का कोई एडवेंचर आने की उम्मीद नहीं है, और लेकिन हिंदुस्तान की तरफ से अगले तीन महीनों में एक एडवेंचर आने की सूरत बन रही है, और जहां तक हिंदुस्तान बहुत ज़्यादा ओवर कॉन्फिडेंस हो गया है, अब हिमाचल प्रदेश और झारखंड के ये सूबाई हुकूमतें, अब मोदी का टारगेट हिंदुस्तान की वो सूबाई हुकूमतें हैं जो बीजेपी के पास नहीं है, कांग्रेस के पास हैं या इलाकाई पार्टियों के पास हैं, अब सारी कंसंट्रेशन उन सूबाई हुकूमत पर काबिज होने की है। इलेक्शन आ रहे हैं चार बड़ी रियासतों में, और उस इलेक्शन से कबल किसी किस्म का एडवेंचर डिक्लेयर्ड यूनियन टेरिटरी लद्दाख और जम्मू एंड कश्मीर से हो सकता है, आज़ाद कश्मीर के अंदर कोई सर्जिकल स्ट्राइक के नाम पर कोई एडवेंचर किया जा सकता है। तो अगर कोई अग्रेशन आएगा तो वह हिंदुस्तान की तरफ से आएगा। पाकिस्तान जो है वो दुनिया को ये बावर कराने की कोशिश कर रहा है कि वो एक पुरअमन मुल्क है, जंग नहीं चाहता है, जंग और वो डेवलपमेंट पे यकीन रखता है, इसलिए जंग की तरफ पाकिस्तान का जाना मुमकिन नहीं है
जी। और यहीं पे हम समेटना चाहेंगे इस मौजू को। खालिद फरूकी साहब, मजीद कुछ देर के लिए आप हमारे साथ रहिए। डॉक्टर इरशाद महमूद साहब, बेहद शुक्रिया हमें टाइम देने का, हमारी तरफ से खुदा हाफिज। और सामीन, एक ब्रेक हम लेंगे, ब्रेक से वापस आकर इस वक्त दोहा में जो तालिबान और अमेरिका के माबेन मुज़ाकिरात का नवां दौर चल रहा है उस पर हम बात करेंगे। इस मौके पर तालिबान की जानिब से कुछ अहम बयानात जो हैं वो सामने आए हैं, जिन पे हम कमेंट्स लेना चाहेंगे अपने माहिरीन के। हमारे साथ रहिए, पहले हम लेते हैं एक मुख्तसर सी ब्रेक।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
जी सामीन, वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग। मैं हूं आपकी मेज़बान शहनाज नफीस और इस प्रोग्राम के प्रोड्यूसर हैं असवर इमाम, और हमें काबुल से ज्वाइन किया है पॉलिटिशियन और तज़ियाकार हैं मीर वाइस यासीनी साहब, उनको खुशामदीद कहते हैं। यहां अमेरिका से हमें ज्वाइन कर रहे हैं सीनियर सहाफ़ी और तज़ियाकार मसूद अब्दाली साहब, और ब्रसल से हमारे साथ हैं सीनियर सहाफ़ी और तज़ियाकार खालिद फारूकी साहब। यासीनी साहब, आपसे हम آغاز کرنا چاہیں گے اس سیگمنٹ کا. یہ جو نواں دور چل رہا ہے دوحا میں طالبان اور امریکہ کے مابین مذاکرات کا, آپ سمجھتے ہیں کہ یہ صحیح ڈائریکشن میں جا رہی ہے بات چیت؟ جی آپ ہمارے ساتھ ہیں یاسینی صاحب, میر وائس یاسینی صاحب؟ جی جی آپ کی آواز آئی ہے, جی پلیز.
ڈائریکشن تو جا رہی ہے یا نہیں, تو میرا جواب یہی ہوگا اگر میرا آواز آ رہی ہے.
جی جی
اب تک تو بالکل صحیح ڈائریکشن میں جا رہا ہے اور ہم کو امید ہے کہ حال ان شاء اللہ نکل جائیں گے اس میں.
رائٹ,
بہت دیر بھی ہو چکا ہے, 18 سال ہوا ہے کہ خون خرابہ روزانہ ڈیلی بیس پر ہو رہا ہے, تو اس کا سب بات کرنا جو ہے یہ بہت ضروری ہے تاکہ خصوصی لاہور میں کوئی نکل جائے یا ہمارا ملک اور اس کی ہار نہ ہو جائے, تو یہ بہت ضروری ہے. اور ابھی جو ہے اچھی سمت اور ڈائریکشن پر شہر کے اب ہم نہیں جانتے اس کے بارے میں کیا ہو رہا ہے, لیکن جدھر نیوز آ رہا ہے دوحا سے یا واشنگٹن سے یا دونوں کیپٹل سے, تو یہ تو ہاتھ جا رہا ہے اور ہم بہت امید ہو جی.
اوکے یاسینی صاحب, آپ نے جس طرح کہا کہ اس وقت جو خون خرابہ ہو رہا ہے افغانستان میں اس کا سدی باب جو ہے بہت ضروری ہے, لیکن آج طالبان کی جانب سے ایک بیان سامنے آیا ہے جس میں انہوں نے کہا ہے کہ امریکہ کے ساتھ امن معاہدے کے بعد بھی طالبان کے افغان حکومت پر حملے جاری رہیں گے, تو کیا اس سے کیا اس بیان کو آپ کس
اس کی بھی طالبان کو بھی یہ گارنٹی اور یہ حقیقت جو ہے وہ مد نظر رکھنا چاہیے کہ افغانستان جو ہے غریب عوام غریب لوگ کا افغانی کو جو ہے ہمارا اس کا قتل عام ہو رہا ہے. ہلو
جی جی آواز آ رہی ہے.
تو اس کے تو اس کے اوپر اس کی بھی فکر مندی ہونا چاہیے اور اس کی بھی صبر کا ناخن لینا چاہیے کہ ابھی بہت دیر ہو چکا, بہت زیادہ ہو چکا ہے, ادھر بجلی ہے اور جتنے ہی زخم پر اور ہم نمک ڈالیں گے تو اس کا اثرات اور خراب ہوں گے, اور آگے طالبان حکومت میں آ جائے یا حکومت کے ساتھ مل جائے جو ہے تو اس کی بھی اس میں خیال رکھنی چاہیے. یہ سارا مسلمان بے گناہ جو ہے سویلین کیپبلٹی جو ہے دونوں طرف سے بہت بڑا ہے, اور طالبان کو یہ ہونا چاہیے کہ اس کے فوراً جنگ بندی پر غور کر کے کہ ہم پھر جو ہے بندی کر سکتے ہیں, کیونکہ بہت بہت دیر ہو چکا, جتنا اس کو ان شاء اللہ کرتا ہوں پھر بھی کم ہے, کیونکہ خون جو ہے اگر روزانہ ہماری جگہوں میں ہمارے قصبات میں ہمارے دیہات میں یہ جو بہ رہا ہے اور اس کا جواب بہت ضروری ہے.
ٹھیک, بہت شکریہ آپ کا یاسینی صاحب. آپ کی آواز بھی میرے خیال میں آپ ایسی جگہ پہ ہیں کہ سگنلز ٹھیک نہیں ہیں, لیکن ٹائم دینے کا بہت شکریہ. آپ کی جانب میں آنا چاہوں گی عبدالی صاحب, مسرور عبدالی صاحب پروگرام میں خوش آمدید. اور یہ طالبان کی جانب سے یہ جو بیان سامنے آیا ہے کہ امن معاہدے کے بعد بھی وہ افغان حکومت پر حملے جاری رکھیں گے, اس کو آپ کس طرح دیکھتے ہیں؟ کیونکہ زلمے خلیلزاد کی ایون لیٹسٹ ٹویٹ بھی اگر آپ دیکھیں تو وہ تو باقی جو امریکی عہدیدار ہیں ان کا یہ کہنا ہے کہ اس معاہدے کا جو بنیادی مقصد ہے وہ سیز فائر ہے, جنگ بندی ہے افغانستان میں. تو پھر اس کے باوجود نواں دور چل رہا ہے طالبان کی جانب سے یہ بیان.
شکریہ. دیکھیں سب سے پہلی بات تو یاسینی صاحب کس بات سے تو سب کو اتفاق ہے کہ اس غریب قوم پر دنیا کو رحم کرنا چاہیے. یہ چار دہائیوں سے, یعنی 2001 کی بات نہیں بلکہ 1979 سے یہ قوم جو ہے خون ریزی کا شکار ہے اور لاکھوں افراد ہلاک ہوئے ہیں, سارے کا سارا ملک جو ہے وہ کھنڈر میں تبدیل ہو گیا ہے. تو یہ سارے مسائل ہیں اس وقت. لیکن جو یعنی طالبان کے اس بیان کے باوجود میں ابھی بھی پر امید اس معاملے میں ہوں کہ بہت حد تک بقول زلمے صاحب کے خاصی پروگرس ہوئی ہے, اور اب یہ ہو رہا ہے کہ سیف زون پہ بات ہو رہی ہے وہاں پہ کہ امریکی افواج کے انخلا کے لیے جو جن صوبوں سے وہ نکالی جائیں گی فوج, وہ ان علاقوں کو سیف زون قرار دیا جائے, وہاں پر جو ہے طالبان حملے نہیں کریں گے. اس میں ایک بات یہ آ رہی ہے کہ طالبان اپنے حملوں میں 50% کمی کر دیں گے, یعنی جو آپ نے بیان فرمایا اس میں ایک بات یہ بھی ہے کہ وہ उन्होंने ये कहा है कि अमन माहदे के बाद वो अपने हमलों में 50% कमी ले आएंगे। अब जाहिर है कि नंबर जो है बड़ा मुश्किल है कि क्या पहले 4 हमले करते थे, वो 2 हमले करेंगे, लेकिन मेरा ख्याल है कि ये रेटरिक जो है या ये बयानियां जो है कि वो हमले जारी रखेंगे, वो जैसे कहते हैं लहू गर्म रखने का एक है बहाना वाली बात है कि वो जंग वो यानी वो अपने चूंकि वो गोरिल्ला फौज है वो उन लोगों को घर नहीं भेज सकते, एक बार अगर फौज घर चली यानी गोरिल्ला जंग वाले घर चले जाए दोबारा असलाह नहीं उठाते, तो उनको जैसे कहते हैं मसरूफ रखने के लिए ये बयान दिया गया। लेकिन मेरा ख्याल ये है कि अगर अमन माहदा हो गया तो उसके बाद तालिबान खुद भी जो है वो अफगान फौज पे हमले से गुरेज करेगा। मैं समझता हूँ ये बयान किसी हद तक सियासी है और मेरा ख्याल है कि हमले के बाद जो है वो उनके रवैये में तब्दीली महसूस होगी और दस्तखत हो जाने के बाद चूंकि उस वक्त सारा जो तवज्जो होगी तालिबान की वो अमरीकी फौज को महफूज रास्ता देने के लिए होगी इनखला के लिए, तो मेरा ख्याल है कि उस दौरान वो फिर अफगान फौज पर या अफगान जो हुकूमत के कारिंदे हैं उन हमले से गुरेज करें। इसमें से एक अहम बात जो मुझे बड़ी खतरनाक लगी है कि आज उनका बयान आया है कि अफगान टेलीकॉम सलाम टेलीकॉम जो है वो जासूसी कर रही है तालिबान के खिलाफ और उन्होंने कहा कि आइंदा से वो उनकी फाइबर ऑप्टिक लाइन पर उनके टावर्स पर और उनके गाड़ियों पर और उनके दफातर और अमले पर हमला करेंगे। ये बात मुझे जो है वो खतरनाक नजर आ रही है इसलिए कि ज़ाहिर टेलीकॉम का हमला सारे अफगानिस्तान में है और अगर उस पर हमला शुरू कर दिया तालिबान ने तो उसकी वजह से एक और नई जो खुरेजी है उसका नया सिलसिला जो है अफगानिस्तान में शुरू हो सकता है।
ओके खालिद फारूकी साहब, ये मुज़ाकिरात का 9वां दौर और इस तरह के बयानात का सामने आना मज़ीद ऐड किया है उसमें तालिबान के एक और बयान को मसूद अब्दाली साहब ने, क्या इस माहिदे के बाद आप समझते हैं कि अफगानिस्तान में अमन आएगा?
ये तो अभी कबल उस वक्त है कहना, सूरतेहाल बहरहाल बेहतर ज़रूर होगी। जहाँ तक मैं इनकी इस बात से बिल्कुल मुतफ़िक हूँ कि रिटारिक चल रही है और जो अफगान हुकूमत पर बेसिकली हमला करने का जो उन्होंने कहा है कि उनके उस पर वो हमले जारी रखेंगे, ये अपनी बार्गेनिंग पोजीशन को मजीद मुस्तहकम करने वाली बात है कि ज्यादा से ज्यादा जो है वो स्पेस हासिल किया जाए अगली जो नेशनल गवर्नमेंट बने और जो अपनी मुस्तकबिल की सियासत है जो उन्होंने पूरी उनकी सियासत का जो महवर रहा है जो फलसफा वो ये रहा है कि जो बैरूनी कुव्वत की मुदाखलत के खिलाफ या बैरूनी अफवाज की यहाँ मौजूदगी के खिलाफ उनकी सारी जद्दोजहद रही है और जिन लोगों ने उन्हें फैसिलिटेट किया है इस फौज को अमरीकी अफवाज को उनके भी वो जो है वो एक तरह के ट्रेटर हैं, तो ये मुस्तकबिल का अपना एजेंडा सेट कर रहे हैं और बार्गेनिंग पोजीशन अपनी मजीद उसमें इजाफा कर रहे हैं ताकि अगली जो कौमी हुकूमत हो उसमें जो अंदरूनी फ्रैक्शन है अफगान तंजीमों के जो रिप्रेजेंट कर रहे हैं उनकी एक वसीतर हैसियत को उसमें शामिल किया जाए कौमी हुकूमत में जिसकी में डोमिनेंस पोजीशन तालिबान की हो और बहुत ही कमज़ोर और नहीव और तादाद में कम जो मौजूदा अफगान हुकूमत है उसे रखा जाए। इस वक्त अफगान तालिबान जो हैं वो बड़े कॉन्फिडेंट हैं, उनके एतमाद में मजीद बहुत ज़्यादा इजाफा हुआ है और बहुत कॉन्फिडेंस से वो अपनी मुस्तकबिल की सियासत और सियासी एजेंडे का तायुन कर रहे हैं इन मुज़ाकरात के दौरान।
ठीक, और यहाँ भी अगर आप देखें अब्दाली साहब तो अमेरिका के अंदर भी बाज़ जो तबके हैं कुछ बड़े नोटेड सेनेटर्स हैं वो भी ये बात कर रहे हैं। कल इतवार की मैं एग्जांपल देना चाहूँगी, एक मकामी टीवी पर रिपब्लिकन सेनेटर ग्राम जो हैं उन्होंने ये बात की है कि मुस्तकबिल में दाइश और अलकायदा जैसी जो तंजीमें हैं उनको रोकने के लिए अफगानिस्तान में अमरीका की इंसदादी दहशतगर्दी की फ़ौज की जो मौजूदगी है वो लाजमी है। तो किस तरह आप इन जो इख्तिलाफात अमेरिका में पाए जाते हैं अफगानिस्तान से फौजी इनखिला के बारे में किस तरह आप इसको देखते हैं?
देखिए हमें बिल्कुल दुरुस्त निशानदेही फरमाई, दो मसले मुझे नजर आते हैं इस हकीकी अमन को हासिल करने में। ایک افغانستان کے انتخابات وہ بھی ایک مسئلہ ہے. آپ نے دیکھا کل عبداللہ صاحب نے, ڈاکٹر عبداللہ نے ایک بیان جاری کیا جس میں طنز کیا انہوں نے افغان صدر کے اوپر کہ اگر اشرف غنی صاحب جو ہے دہشت گردی کا مقابلہ نہیں کر سکتے تو بنا دیں, ہم اسٹریٹجی خود بنا لیں گے. تو ایک بات ان کی طرف سے کی گئی. دوسری طرف جیسے کہ آپ نے فرمایا کہ امریکہ کی جو نظریاتی قدامت پسند ہیں وہ لوگ جو ہیں ان کا خیال یہ ہے کہ اس وقت افغانستان سے بلا غیر مشروط انخلا جو ہے وہ اس کو طالبان شکست لیں گے امریکہ کی اور اس سے وہاں پر دہشت گردوں کے حوصلے بلند ہوں گے. لنڈسے گرام صاحب نے کل یہ بھی فرمایا ہے, آپ نے غور کیا ہوگا کل ہی کے انٹرویو انہوں نے کہا کہ اگر ہم نے وہاں سے فوج واپس بلا لی تو ہمیں ایک اور 9/11 کے لیے تیار رہنا چاہیے. تو یہ مسئلہ ہے اور وہ مسلسل کر رہے ہیں, بلکہ کل انہوں نے نمبر بھی دیا, انہوں نے کہا کہ کم سے کم 6800 سے 75 یعنی 6800 سے 7000 تک ہمارے فوجی دستے جو ہیں فوجی وہاں پر رہنے چاہیے, اس لیے کہ طالبان کی نہ تو لڑ سکتے ہیں داعش اور القاعدہ سے, نہ وہ واقعی اتنے مخلص ہیں القاعدہ سے لڑنے میں. تو یہ دو پہلو جو ہیں کہ افغانستان حکومت جو ہے وہ چونکہ اس معاملے میں ایک فریق ہے اور اسے لگ رہا ہے کہ وہ یکا و تنہا رہ جائیں گے وہاں پر یا ان کے پیروں کے نیچے زمین سرک جائے گی, اس لیے وہ ان کی طرف سے ریزسٹنس آ رہی ہے. اور دوسری طرف خود امریکہ کے جو قدامت پسند طبقہ ہے جس میں لنڈسے گرام, اچھا لنڈسے گرام اہم اس لیے ہیں کہ لنڈسے گرام بہت ہی معتمد قسم کے اتحادی ہیں صدر ٹرمپ کے, تمام نظریاتی معاملات کے اندر یہ ان کے اتحادی ہیں. اور آپ نے دیکھا ہوگا کہ چاہے وہ بجٹ ہو, چاہے وہ چین کے خلاف پابندیاں ہوں, چاہے کوریا پہ پابندیاں ہوں, چاہے ایران کے خلاف پابندیاں ہوں, حتیٰ کہ ججوں کا تقرری ہو, ان تمام مطلب سب سے زیادہ جو مخلصانہ انہوں نے ساتھ دیا ہے صدر ٹرمپ کا وہ لنڈسے گرام ہے. اور لنڈسے گرام کی بات تو ضرور مانیں گے, اور لنڈسے گرام جو ایک بڑے سینئر سینیٹر ہیں, تو اس لحاظ سے لنڈسے گرام کا یہ بیان اور افغانستان کی جو حکومت ہے اس کی ریزسٹنس یعنی تحفظات, یہ دو چیزیں بڑی اہم ہیں یہ فیصلہ کرنے میں کہ واقعی امن قائم ہو سکے گا یا نہیں.
اوکے, بہت شکریہ آپ کا, تھینک یو سو مچ عبدالی صاحب. اور آپ سے آخری کوسچن میں کرنا چاہوں گی خالد فاروقی صاحب, وہ یہ کہ اگر کوئی نتیجہ حتمی سمجھوتا ہوتا ہے افغان طالبان اور امریکہ کے مابین, تو اس کی شکل جو ہے وہ آپ کی نظر میں کیا ہوگی؟
ظاہر ہے کہ آپ جو اگلا مرحلہ ہے وہ جو افغانستان کے اندر متحرک گروپ ہیں یا اتحادی گروپ ہیں یا ان کی جو فارمیشن ہے انہیں اعتماد میں لیا جائے گا. تو ایک وسیع تر حکومت کا قیام عمل میں لایا جائے گا, اور لوگوں کا جو خیال ہے کہ طالبان جو ہیں وہ 2000 والے طالبان ہیں یا 20 سال پہلے والے 19 سال پہلے والے طالبان ہیں, طالبان میں بہت تبدیلی آ گئی ہے, ان کے ایڈوائزرز بھی مختلف طریقے سے اب سوچتے ہیں. تو ایک وسیع تر قومی حکومت کا قیام وہاں عمل میں آئے گا جس میں سب لوگ یہ کوشش کریں گے کہ ان کی ایک ڈومیننٹ پوزیشن رہے. لیکن جو ہم دیکھ رہے ہیں ابھی عبداللہ نے جو انٹرویو دیا ہے الجزیرہ کو, اگر اس کی روشنی میں بھی آپ دیکھیں غنی عبداللہ اور دوسرے جو اسٹیک ہولڈرز ہیں خود ود ان افغان حکومت, جن میں ربانی بھی جو وزیر خارجہ ہیں اس وقت برہان الدین ربانی کے صاحبزادے پرانے مجاہدین میں سے ہیں وہ بھی ہیں, تو یہ تمام لوگ کوشش یہ کریں گے کہ ایک ان کا زیادہ زیادہ حصہ ہو قومی حکومت کے اندر, لیکن ڈومیننٹ پوزیشن ظاہر ہے کہ طالبان کی بنتی نظر آ رہی ہے کیونکہ وہ سب سے بڑا گروپ ہے, پشتون گروپ ہے, اور ان کی 40% آبادی ہے افغانستان کے اندر. تو اب اس سے ایک یہ فیئر ایک خوف کی فضا بن رہی ہے موجودہ افغان حکومت میں کہ طالبان ایک ڈومیننٹ پوزیشن پہ آ کر پوری طرح ہی ڈومیننٹ نہ کر جائیں, اس کے ایکویلیبریم کو فارمیشن کو بین الاقوامی طاقتیں بنانے کی کوشش کر رہی ہیں. اور افغانستان میں ظاہر ہے کہ امن کے امکانات اس لیے ہیں کہ لوگ 40 سال کی جنگ سے تنگ آ چکے ہیں, اور بیرون جو ان کے پڑوسی ممالک جس طرح وہاں مداخلت کرتے رہے ہیں کالونی بناتے رہے ہیں اس افغانستان کو, اب سارے افغان یہ سمجھتے ہیں کہ انہیں بہرحال اپنے ملک کو ترقی کی طرف لے جانا چاہیے. اور یہ میں سمجھتا ہوں کہ تمام تر کنزرویٹو کریڈینشلز ہونے کے باوجود طالبان کے اندر بھی یہ ایک سوچ پیدا ہوئی ہے کہ کس طرح افغانستان میں امن قائم کیا جائے.
جی بےحد شکریہ خالد فاروقی صاحب, تھینک یو سو مچ. اور سامعین پروگرام کو ہم آگے بڑھانا چاہیں گے بریک لیے بغیر. اس وقت پاکستان سے ہمیں جوائن کیا ہے نیشنل کوآرڈینیشن فار پولیو ایریڈیکیشن کے ڈاکٹر صفی ملک صاحب نے, ان کو ہم خوش آمدید کہتے ہیں پروگرام میں. اور جس طرح شروع میں ہم نے کہا کہ آج جی ملک بھر میں, پاکستان بھر میں پولیو مہم جو ہے اس کا آغاز ہو چکا ہے, تو ڈاکٹر صفی ملک صاحب آپ یہ بتائیے گا کہ اس وقت پولیو کے سے متعلق ملک میں صورتحال جو ہے وہ کیا ہے, اور یہ جو مہم کا آغاز آج ملک بھر میں کیا گیا ہے, ٹارگٹ آپ نے کیا رکھا ہے؟
بہت شکریہ. پولیو کے حوالے سے پاکستان کی صورتحال جاننے کے لیے, اس وقت جو پاکستان میں کیسز پولیو کیسز سامنے آ چکے ہیں وہ 58 ہیں اکراس دا کنٹری, اور جس میں میکسیمم جو 77% کیسز خیبر پختونخوا پروونس سے ہیں. دیگر 3 پروونسز میں وہ 5 اور 4 کے لگ بھگ کیس ہیں. اس کے حوالے سے جو کیمپین کا آپ جو ذکر کر رہی ہیں, ابھی نیشنل امیونائزیشن ڈیز نہیں ہیں, یہ وہ نومبر دسمبر اگلے سال جنوری اور مارچ میں ہونے ہیں. ابھی خیبر پختونخوا میں 90% جو اضلاع ہیں وہاں پہ سب نیشنل امیونائزیشن ڈیز ہیں, اور دیگر 3 پروونسز میں جہاں پہ کیسز سامنے آئے ہیں اور انوائرمنٹل سیمپل سامنے آئے ہیں ان کے حوالے سے کیس رسپانس کی مہم کا افتتاح ہوا ہے. تو مقصد یہ ہے کہ وہ ہم جو جہاں پہ کیس رسپانس ہے ان کو ماپ اپ کریں اور وائرس کی سرکولیشن کو روکیں اور ختم کریں.
جی ڈاکٹر صفی ملک صاحب, آپ نے جس طرح کہا کہ زیادہ تر کیسز پاکستان کے خیبر پختونخوا میں نظر آ رہے ہیں, اس کی وجہ کیا ہے؟ کیا والدین بچوں کو اس خاص صوبے میں پولیو کے قطرے نہیں پلاتے, یا پھر یہاں پہ گندگی جو ہے, گندا پانی وہ ہے, بچوں تک رسائی نہیں ہے پولیو کے کارکنوں کی, یا پھر کیا وجہ کیا ہے؟
جی میں بتا دوں, جو آج کل سب سے بڑی چیلنج اور وجہ سامنے آ رہی ہے وہ جو سوشل میڈیا اور کے اوپر اینٹی ویکسین پروپیگنڈا ہے, جس کی وجہ سے ریفیوزلس اور پیرنٹس جو ہیں وہ ریفیوز کر رہے ہیں بچوں کو ویکسین کرانا. پچھلے دنوں اپریل میں ہماری نیشنل امیونائزیشن ڈے میں پشاور میں اینٹی ویکسین پروپیگنڈا رچایا گیا, جس کی بنا پہ ایک ڈاکومنٹری ریلیز ہوئی اکراس دا کنٹری, اور اس نے بڑا نگیٹیولی افیکٹ کیا ہماری کیمپین کو کہ اتنے بچے پولیو کے کیسز سے بیمار ہو گئے ہیں اور خطرہ ہے. مگر اس تمام چیزوں کو کاؤنٹر کرنے کے لیے پرائم منسٹر صاحب نے خصوصی طور پہ ایک اویئرنیس اور پرسپشن انیشیٹو کے آغاز کا کہا تھا, جس کی بنا پہ ہم نے ایک اسٹریٹجی بنا لی ہے, اس کی فنڈنگ بھی سیکیور ہوگی ہے, اور اس ماہ کے آخر سے ایک سال تک ہم ایک اویئرنیس کیمپین جو غلط پرسپشن اور جو ریفیوزلز ہیں ان کی آگاہی کے لیے اکراس دا کنٹری اور تمام زبانوں میں, پشتو, پنجابی, بلوچی, سندھی, سرائیکی, تمام زبانوں میں یہ ہم مختلف میسیجز میڈیا ہاؤسز کے تھرو, سوشل میڈیا کے تھرو, اخبارات کے تھرو, ٹی وی ٹاکس کے تھرو یہ ہم شروع کرنے جا رہے ہیں, جس سے ہم امید رکھتے ہیں کہ ایک اچھی فضا قائم ہوگی, پولیو کے ویکسین کی جو ریفیوزلز ہیں وہ کم ہوں گی, اور جو کمیونٹی ہے اس میں ایکسیپٹنس ہوگی. ایکسیپٹنس کیوں نہیں تھی کہ وہ مس کنسیپشن اور پرسیپشن جو یہ ہمارے سوشل میڈیا کے اوپر گین کیا جا رہا ہے اس کو ختم کرے گی. اسی وجہ سے پھر ہماری جو ہم نے ہر کیمپین میں 95% پلس بچوں کو کور کرنا ہوتا ہے, وہ ہم بڑی آسانی سے کر پائیں گے. جی
तो जिस तरह आपने कहा कि पोलियो से मुतासर मरीजों की तादाद में जो इजाफा है, बढ़ता हुआ इजाफा, इसकी असल वजह वालिदैन का इनकार है। हमारे पास भी ये रिपोर्टें आती रही हैं कि ज़मीन में गलत फहमियाँ जो हैं वो फैलाई गई, जिससे काफ़ी नुकसान हुआ। तो
जी
एक काउंटर जो उसको करने के लिए, उन गलत फहमियाँ के ख़िलाफ़ जो है वो, उसको हुकूमती सतह पर किस तरह काउंटर किया जा रहा है?
जैसे कि मैंने अभी आपसे अर्ज की कि लास्ट वीक प्राइम मिनिस्टर ने इसके लिए एक पोलियो की स्टॉप टेक मीटिंग की और उसमें उन्होंने हदायत जारी की कि एक पाकिस्तान भर में एक कैंपेन शुरू की जाए अवेयरनेस की और आगाही की, और उसकी तमाम तैयारियां हो चुकी हैं। दूसरा, हमने जो फेसबुक और सोशल उसपे जो एंटी वैक्सीन प्रोपेगेंडा था वो हमने गवर्नमेंट की रिक्वेस्ट पे फेसबुक की इंतजामिया ने ब्लॉक कर दिए। जितने एंटी वैक्सीन प्रोपेगेंडा चल रहे थे वो ब्लॉक हो गए और हमने लिस्ट कर ली है तमाम सोशल मीडिया जो एंटी वैक्सीन प्रोपेगेंडा कर रहे हैं, ताकि हम उनको उन्हीं सोशल मीडिया के थ्रू काउंटर कर सकें। ये और दूसरी, इसके अलावा वैक्सीन की फरामी, बाकी दीगर जो ऑपरेशनल मामला होते हैं, कैंपेन का सक्सेसफुल होना, ट्रेनिंग और तमाम अक्रॉस बोर्ड चीफ मिनिस्टर्स की, सियासी रहनुमाओं की, टेक्निकल लोगों की जो ओनरशिप है अक्रॉस द कंट्री, वो हमने इंश्योर कर रहे हैं हुकूमती सतह पे। इस प्राइम मिनिस्टर की मीटिंग में तमाम चीफ मिनिस्टर, चीफ सेक्रेटरी और सीनियर मिनिस्टर हेल्थ के वो तशरीफ लाए थे तमाम सूबों से, और उन्होंने उनको मुकम्मल हदायत दी गई प्राइम मिनिस्टर साहब की तरफ से कि आपने पोलियो की मुहिम को कामयाब करना है और तमाम अपने अजला में हेल्थ के लोगों को और मैनेजमेंट के लोगों को इसके खसूसी हदायत जारी करनी है कि वो पोलियो टीम्स की सिक्योरिटी, उनको सपोर्ट करने के लिए दिन रात एक करें, ताकि हम जल्द अज जल्द पोलियो से इरेडिकेशन का जो हमारा टारगेट ऑब्जेक्टिव है वो अचीव कर सकें।
जी, इस वक्त डॉक्टर सफ़ी मलिक साहब, काफ़ी लोग आपको सुन रहे हैं, ख़ास तौर पर खैबर पख्तूनख्वा और फाटा जो है वहाँ हमें काफ़ी सुना जाता है हमारे रेडियो को, उनको आप क्या कहना चाहेंगे?
जी, मैं उनसे तमाम वालदेन से दरख्वास्त करूंगा कि ये वैक्सीन तमाम मुस्लिम ममालिक के बच्चों को, हाजियों को जो हज पे जाते हैं उनको ये वैक्सीन पिलाई जाती है, और ये इंडोनेशिया से हम इसको इम्पोर्ट कर रहे हैं, हलाल है और उनके बच्चों के लिए बहुत मुफीद है, ताकि वो उनको हम अपाजी और उससे बचा सके। उनसे दरख्वास्त है कि वो अपने बच्चों को ये जब भी वर्कर्स उनके घर पे आए उनको अपने बच्चों को ये वैक्सीन पिलवाएं, ताकि हम अपना इस पाकिस्तान से पोलियो वायरस को खत्म कर सकें। बहुत
जी,
शुक्रिया।
बहुत शुक्रिया आपका, थैंक यू सो मच। सामीन, ये थे डॉक्टर सफ़ी मलिक, नेशनल कोऑर्डिनेशन फॉर पोलियो इरेडिकेशन पाकिस्तान से। और सामीन, आपको बताते चलें कि इंसदादी पोलियो की ये 3 रोज़ा मुहिम जो है, इसमें पाकिस्तानी हुकाम के बकौल 5 साल से कम उम्र 46 लाख बच्चों को 16,000 टीमों के ज़रिए पोलियो से बचाव के कतरे जो हैं वो पिलाए जाएंगे। और जिस तरह उनकी जानिब से ये कहा जा रहा है कि तमाम वालिदैन जो हैं वो अपने बच्चों को ज़रूर पोलियो के कतरे जो हैं वो पिलाएं, ताकि वो जो उम्र भर की माजूरी है उससे उनके बच्चे बच सकें। इसके साथ ही शहनाज नफीस और इस प्रोग्राम के प्रोड्यूसर असफर इमाम को इजाज़त दीजिएगा। आइंदा आपसे फिर मुलाकात होगी इसी प्रोग्राम में। अपना ख्याल रखिएगा। अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
مجد حاضر خدمت ہے. ہم بات کر رہے ہیں ہیپاٹائٹس سی کی, اس کی روک تھام اور اس کو مینج کیسے کیا جا سکتا ہے, اس پر کنٹرول کیسے کیا جا سکتا ہے. عالمی ادارہ صحت یا WHO دنیا بھر میں ملکوں پر زور دے رہا ہے کہ وہ سن 2030 تک ہیپاٹائٹس کے مرض کو ختم کرنے کے لیے اپنی کوششوں میں اضافہ کریں. پاکستان میں ہیپاٹائٹس سی کی شرح انتہائی زیادہ ہے اور وہاں اس کی روک تھام, جلد تشخیص اور علاج معالجے کے لیے کئی طرح سے بھرپور کوششیں بھی کی جا رہی ہیں. ڈاکٹر ساجد چودھری متعدی یا انفیکشس امراض کے ماہر بھی ہیں, تو ہیپاٹائٹس سی کی وضاحت کیجیے گا. پہلے کہا جاتا ہے کہ عام طور پر مریضوں کو معلوم ہی نہیں ہو سکتا کہ وہ اس مرض میں مبتلا ہیں کیونکہ کوئی بہت واضح علامتیں نہیں نظر آتی. کیا علامتیں ہیں جس پر مریض کو سوچنا چاہیے کہ اب اس کو ڈاکٹر کے پاس جانے کی ضرورت ہے؟
جی السلام علیکم, السلام علیکم ویری مچ اس پروگرام کے لیے جو بہت ضروری ہے عوام کے لیے, پبلک کے لیے. اس ہیپاٹائٹس جو ہے مختلف ہوتی ہیں, اے بی سی اور بھی اس کے بعد کافی ساری ہوتی ہیں, لیکن یہ جو اے اور بی وہ زیادہ ایکیوٹ ہوتی ہیں, وہ فوراً علامات آتی ہیں, فوراً پتہ چل جاتا ہے پیشنٹ کو. بخار ہوتا ہے ان کو, یرکان ہوتا ہے, پیٹ میں درد ہوتا ہے, تو اور بخار سے پتہ چل جاتا ہے. لیکن ہیپاٹائٹس سی ہے, جب بھی اس کی انفیکشن ہوتی ہے تو انیشیلی جو ایکیوٹ فیز ہے, جو جس میں بخار ہونا, جسم میں درد ہونا, پیٹ میں درد ہونا, یرکان ہونا, وہ نہیں ہوتا. اور آہستہ آہستہ یہ جو ڈیزیز ہے جگر میں پلتی بڑھتی رہتی ہے اور مریض کو بھی پتہ نہیں چلتا. یا تو آپ اس کے بائی چانس کوئی ٹیسٹ کریں, اس وقت پتہ چلتا ہے, یا پھر بائی دا ٹائم جب جگر بالکل بہت زیادہ انوالو ہوتا ہے, اگلی اسٹیج جو ہوتی ہے جس کو ہم کہتے ہیں سیروسز کہتے ہیں, جب اس لیول تک پہنچتا ہے تو پھر اس کی جگر کے فیلور کی علامات آنی شروع ہوتی ہیں. اس وقت ٹیسٹ کرتے ہیں زیادہ تر لوگ, تو پھر پتہ چلتا ہے, جس میں پیٹ میں پانی کا بھر جانا بہت بڑا, لوگوں کو جسے ایسائٹیز کہتے ہیں
جی.
وہ جسم سارا پھول جاتا ہے, پیٹ میں پانی بھر جاتا ہے, تھکاوٹ ہونی شروع ہو جاتی ہے اور یہ انیمیا ہوتا ہے. تو یہ ساری علامت, بعد دفعہ بلیڈنگ بھی ہوتی ہے, تو یہ علامت آتی ہے اس وقت پتہ چلتا ہے, اس وقت تک یہ پھر لیٹ ہو چکا ہوتا ہے. پریونشن جو ہے, جو اس کی روک تھام جو ہے
جی.
وہ سب سے زیادہ ضروری ہے اور وہ کاسٹ افیکٹو بھی ہے, اس پہ زیادہ آپ کو بجٹ بھی خرچ نہیں ہوتا. لیکن جب آپ کو پتہ چلتا ہے اور اس وقت پھر ایک سٹیج آتی ہے, اس سے سیروسز سے پہلے پہلے اس کی ٹریٹمنٹ بھی ہو سکتی ہے, لیکن جب جگر بالکل ختم ہو جائے تو پھر تو اس کو آپ ٹریٹ کر بھی لیں تو دین یو ہیو ٹو آپ کو جگر جو ریپلیس کرنا پڑتا ہے, جس کو ٹرانسپلانٹ.
یہ بتائیے گا کہ ہیپاٹائٹس سی کی وجہ سے مریض کے لیے کیا کیا پیچیدگیاں پیدا ہو سکتی ہیں اگر اس کی بر وقت تشخیص نہ کی جائے اور علاج معالجہ نہ کرایا جائے وقت کے اوپر.
دیکھیے, جیسے میں نے بتایا پہلے کہ اس کو تقریباً آن دا ایوریج 5 سے 10 سال لگتے ہیں اس کی لیور فیلئر کے اسٹیج میں سیروسز کے جانے کے لیے. تو 5 سے 10 سال تک مریض کو پتہ نہیں چلتا کہ ہوا کیا ہے. اس کے بعد پھر جب وہ علامات شروع ہوتی ہیں دین اس کے بعد سیروسز, جیسے میں کہا وہ سیروسز کہتے ہیں اس کو کنڈیشن کو جس میں جگر کے اندر فائبروسز ہو جاتی, اسکارنگ ہو جاتی ہے, جیسے وہ سارا شرنک ہو جاتا ہے, سکڑ جاتا ہے جگر سارا, اس کے جگر کے فنکشن جو ہے وہ کام بند ہو جاتے ہیں. تو جگر کا جو سب سے امپورٹنٹ کام ہے, اہم کام جو جسم میں ہے, یہ ایک ویسٹ ڈسپوزل آرگن ہے. جو بھی باڈی میں ویسٹ پروڈکٹس ہوتے ہیں ان کو سب کو میٹابلائز کرنا, یہ جگر کے تھرو میٹابلائز ہوتے ہیں. اگر وہ میٹابلائز نہیں کرتا جگر تو وہ سارے جو اکومولیٹ ہو جاتے ہیں باڈی میں, تو پھر ان کی وجہ سے جو سمٹمس شروع ہوتی ہیں جس کو کہتے ہیں کرونک فٹیگ کہتے ہیں, مریض کو تھکاوٹ بہت جلدی ہونا شروع ہو جاتی ہے, اس کے باقی آرگن کام کرنا بند کر دیتے ہیں, اس میں کڈنی پہ بھی افیکٹ, گردوں پہ بھی افیکٹ ہوتا ہے. اس کے بعد اگلی اسٹیج جو آتی ہے, اس میں جگر کا جو کینسر ہے وہ لوگوں میں زیادہ ہوتا ہے جن میں ہیپاٹائٹس سی, اس کے بعد پھر سروسز ہوتی ہے, جب جگر کی شرنک ہوتا ہے جگر, اس کے بعد کینسر کے چانسز اس میں زیادہ بڑھ جاتے ہیں.
بہت بہت شکریہ. بیجے چلانی, اردو وی او اے, واشنگٹن.
عمران, تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر, اور کہاں
زبردست, مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے.
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے
بھائی, www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا.